नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटको मोनिका सुन पसल चोरी भएको 4 महिनापछि चोरहरू पक्राउ, पत्रकार सम्मेलन गरेर हिजो सार्वजनिक। एकै दिन हिजो 740 जनामा कोरोना संक्रमण, संक्रमित संख्या 15,000 नाग्यो। क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने, देवचुली काउसुती र मध्यविन्दुका 16 जनामा संक्रमण पुष्टि। देवचुली काउसुती र मध्यविन्दुका 26 जनामा कोरोना संक्रमण पुष्टि। प्रधानमन्त्री ओलीको पक्षमा चितवन र गैंडाकोटमा पनि प्रदर्शन। एनसीओ युके र विपदमा हामीद्वारा गैंडाकोट 18 को बसिनीका 100 घरधुरीलाई राहत वितरण। र पुरानो मेडिकल कलेजले भाडा तिरेन, भरतपुर अस्पताललाई 2.5 करोड़ दिन बाँकी। धुसेरी वनद्वारा पोखरी निर्माणको कार्य अन्तिम चरणमा।
रेडियोमा के गीत घन्काएर बसे कि यति चोरको बोलाउँदा पनि नसुन्ने।
ए काका पो आउनु भएको रहेछ, बस्नुहोस् न। हाम्रै नानी बाबु पढ्ने विजय सामुदायिक शिक्षा सदनको गीत हो नि यो त।
होइन, कस्तो छ यो विद्यालय? गाउँमा त खुब चर्चा छ।
किन नसुनियोस् त चर्चा काका, यस क्षेत्रकै एकमात्र सहकारी विद्यालय अनि त्यसैमाथि आईएसए अवार्ड प्राप्त गर्न सफल, अनुभवी शिक्षक, प्राप्त भौतिक संरचना, उत्कृष्ट नतिजा, जे हेर्यो त्यही राम्रो छ।
गुणस्तरीय एवं व्यवहारिक शिक्षाका लागि सबैको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन, गैंडाकोट 5 नवलपुर। सम्पर्क 078-50-29-40 र 50-16-72।
भिटामिन ए र जुकाको औषधि खुवाउने सम्बन्धी सूचना यही अषाढ 22 र 23 गते गैंडाकोट नगरपालिकाका 18 वटा वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकाहरूलाई, भिटामिन ए र 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको हुँदा आफ्ना बाबु नानीहरूलाई नजिकको केन्द्रमा लगी खुवाउनु हुन अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, नवलपुर।
विजय खबरमा अब खबर विस्तारमा। शुरूआतमा गैंडाकोटको मोनिका सुन चाँदी पसल चोरी भएको 4 महिनापछि चोरहरू पक्राउ परेका छन् सोही प्रसंगबाट। गत फागुन 18 गते गैंडाकोट 4 काँग्रेस चोकको मोनिका सुन चाँदी पसल चोरी गर्ने 3 जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय गैंडाकोटले हिजो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। थप खबर सहकर्मी डोलराज राणाभाटबाट।
गत फागुन 18 गते काँग्रेस चोक नजिक गैंडाकोट 4 को मोनिका सुनचाँदी पसल चोरी गर्ने 3 जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। चोरी भएको झण्डै 4 महिनापछि पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका 1 थाई घर भई ललितपुर महालक्ष्मी नगरपालिका 5, टिकथली राधाकृष्ण चोक बस्ने 24 वर्षीय अनुज लामा, सिन्धु पालचोक 12 विषय नगरपालिका वडा नम्बर 3 घर भई भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका 8 बस्ने 28 वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रे प्लाञ्चोक धुलीखेल नगरपालिका 12 घर भई भक्तपुर सूर्यविनायक नगरपालिका 8 सिपाडोल बस्ने 40 वर्षीय जितबहादुर तामाङ रहेका छन्। घटनामा स्थानीयको पनि संलग्न हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको जिल्ला प्रहरीकारले नवलप्रासी पूर्वका प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिनुभएको छ। पक्राउ परेका विरूद्ध यही असार 14 गतेबाट लागू हुने गरी डाँका चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी रहेको उहाँको भनाइ छ।
मलाई लाग्छ नेपाल अधिराज्यको र विशेष गरी काठमाडौँको पनि ठुला डकैतीमा संलग्न हुने मान्छेहरू यो घटनामा संलग्न छन् भन्ने किसिमले हामीले अनुसन्धान सुरु गरेर यसलाई चाहिँ एउटा निष्कर्षमा पुर्यायौँ। अनुसन्धान अलिकति लामो भयो, म यहाँसँग माफी माग्न चाहन्छु। र बिचमा लकडाउनको कारणले यो कोरोना COVID-19 कारणले पनि हाम्रो अनुसन्धानलाई अलिकति असर गर्यो, किनभने हामीले प्रायःसो यस्ता अनुसन्धानहरू हामीले सिभिलमा गर्छौँ र सिभिलमा सरसर्ति सबै ठाउँमा गाडी लिएर हिँड्न हामीलाई पनि असुविधा हुन्थ्यो, त्यो कारणले अलिकति लामो भएको हो। र यस्ता घटनामा कतिपय अवस्थामा वर्षौँ वर्ष लाग्ने पनि गर्छन्, अनुसन्धान भनेको रेगुलर प्रोसेस हो र वर्षौँ वर्ष लाग्ने पनि गर्छन्। र त्यस कारणले यो घटना त्यति धेरै डिले भएको पनि मलाई लाग्दैन, किनभने यसमा चाहिँ मलाई लाग्छ नेपालको टप डकैती गर्ने टोलीहरू यसमा प्रयोग भएको छन् र त्यो खालका मान्छेहरू यसमा प्रयोग भएको छन्। र हामीले चाहिँ अनुसन्धानको एउटा निष्कर्षमा टुङ्गाइसकेको अवस्था होइन, स्टिल अनुसन्धानमै प्रोसेसमै छ र केही सामानहरू हामीले बरामद गर्नु बाँकी नै छ, केही मान्छेहरू पक्राउ गर्नु बाँकी नै छ। त्यस कारणले आम पत्रकार साथीहरूलाई मेरो अनुरोध के छ भने हजुरहरूले सेक्युरिटीतिरबाट यो न्युजलाई अथवा यो संचार सम्प्रेषण गर्दाखेरिमा सेक्युरिटीतिरबाट गरिदिनु भयो भने र प्रहरीले मेहनत गर्यो भन्ने किसिमले प्रहरीलाई मनोबल बढाइदिने किसिमले गरिदिनु भयो भने फर्दर इन्भेस्टिगेसनलाई चाहिँ यहाँहरूको सुरक्षालाई महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ।
पक्राउ पर्नेहरूको साथबाट सुनका विभिन्न गरगहना 12 तोला 5 पोइन्ट, चोरी कार्यमा प्रयोग भएका विभिन्न कम्पनीका 6 थान मोबाइल, फोडिएको अवस्थामा सेल्फ लकर, प्रदेश 3020014 नम्बरको नयाँ स्कुटर 1 थान, ठेला रिक्सा 1 थान, खैरो रङको कपडाको प्यान्ट 1 थान बरामद भएको छ। त्यस्तै सेफ फोड्नका लागि गल 1, घन 1, छिनो 2, टेस्टर 1, सलाई रेन्ची 1, सानो निलो बाल्टी 1, ग्यास रेगुलेटर सहितको अक्सिजन सिलिण्डर 1 र सुन राख्न प्रयोग गरिने ट्रे 6 थान बरामद भएको छ। अनुभवी र धेरै सुन चोरीको घटनामा संलग्नहरू नै योजनाबद्ध रूपमा पसल चोरी गरेको हुन सक्ने अनुमान सहित प्रहरीले अनुसन्धानलाई गहिरो रूपमा अगाडि बढाएको प्रमुख एसपी रेग्मीले जानकारी दिनुभएको छ। सुन व्यवसायीको सीसीटीभी फुटेजले नै घटनाको गहिराईमा पुग्न सफल भएकाले सम्पूर्ण व्यवसायीहरूलाई पसलमा सीसीटीभी जडान बिना बिल कुनै पनि सुन नकिन्न एसपी रेग्मीले सुझाव दिनुभएको छ। यता पसलका संचालक उमेश गहतराजले प्रहरीको कार्यले आफू खुसी भएको र अब चाँडै अनुसन्धान टुङ्गोमा पुगेर आफूले न्याय पाउनेमा आशावादी रहेको बताउनुभयो।
सर्वप्रथम त नेपाल प्रहरीलाई आत्मीयतालाई गर्छु, किनकि आजभन्दा तपाईँको 4 महिना अगाडि मेरो धनबाद बुटिएको थियो, 4 महिनापछि पनि मैले राम्रो रिजल्ट पाएँ। यसमा प्रहरी सङ्गठनले पनि चाहे भन्नमा लागेकोमा उहाँले चाहिँ यतिसम्म सफलता हासिल भयो होइन, उहाँलाई म हृदयदेखि सम्मान गर्छु र हाम्रो क्षेत्रको एसपी साहब हुनुहुन्छ, एसपी साहबलाई हृदय धन्यवाद दिन चाहन्छु, लगायत हाम्रा इलाका प्रहरी कार्यालय इन्सपेक्टर साहब र यसमा अति मिहिनेत गर्ने हाम्रो इन्सपेक्टर साहब हुनुहुन्छ सानो कान्छा रमदेलजु, उहाँलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु र त्यसमा खटिनु भएको हाम्रो जयराम सर, हाम्रो भाइहरू, हाम्रो सरहरू लगायत सम्पूर्ण यो गैंडाकोट इलाका प्रहरी कार्यालय टिमलाई चाहिँ सबैलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।
हिजो नेपालमा 740 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या 15,259 पुगेको छ। कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या 6,143 पुगेको जनाइएको छ। कोरोना भाइरस संक्रमणका कारण काठमाडौँको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 85 वर्षका पुरूषको 17 गते काठमाडौँको एक निजी अस्पतालमा मृत्यु भएको हो। उच्च रक्तचापका बिरामी समेत रहनुभएका उहाँको छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो। अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उहाँको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 32 पुगेको छ। यस्तै सरकारले कोरोना भाइरस COVID-19 परीक्षणको दायरा बढ़ाएको छ। अब क्यान्सर र डायबेटिजका बिरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरूको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। स्वास्थ्य कर्मीहरूको पनि परीक्षण हुने उहाँले बताउनु भएको छ। यस्तै हिजो चितवनमा थप 6 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हिजो गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाभित्र क्वारेन्टिनमा रहेका 6 जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभएको छ। चितवनमा यो 6 जनाको संख्यासँगै संक्रमितको संख्या 82 पुगेको छ। यस्तै शुक्रबार नै कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासीका 26 जना रहेका छन्। काउसुदी नगरपालिकाका 22-49 वर्ष उमेर समूहका 11 जना पुरूषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सोही नगरपालिकाकै 23, 26 र 40 वर्षका 3 जना महिलामा पनि हिजो नै कोरोना संक्रमण पुष्टि भएको हो। नवलपरासीकै मध्यविन्दु नगरपालिका 10 देखि 33 वर्ष उमेर समूहका 4 जना पुरूष र 23 वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबैको चितवनमा परीक्षण गरिएको थियो। त्यस्तै तनहुँमा शुक्रबार 9 जनामा कोरोना पुष्टि भएको छ। यस्तै भरतपुर कोविड ल्याबमा गरिएको परीक्षणमा नवलपुर देवचुलीका 2 महिला सहित 7 जनामा कोरोना भाइरस पुष्टि भएको जनाइएको छ भने उनीहरू सबै देवचुली क्वारेन्टाइनमा बसेका व्यक्तिहरू पनि रहेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै हिजो देशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। चितवन र भरतपुरमा पनि प्रदर्शन गरिएका छन्। भरतपुरको 24 कोठीमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका थिए। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा उनीहरूले प्रदर्शन गरेका हुन्। पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको 24 कोटीमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीले सरकार ढाल्न पाइँदैन, आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, ओली सिद्धाउन किन यत्रो जोड, भारतीय विस्तारवाद नेपाल छोड जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। भरतपुरको 24 कोटीदेखि चितवन मेडिकल कलेजसम्म सड़क किनारामा प्रदर्शन गरिएको थियो। प्रदर्शनमा ठूलो संख्यामा युवा विद्यार्थी को सहभागिता रहेको थियो। देश कोरोना महामारी विरूद्ध लड़िरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरूको भनाई रहेको छ। यता गैंडाकोट नगरपालिका वडा नम्बर 10, 12 र 13 का युवाहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै गैंडाकोटमा प्रदर्शन गरेका थिए। कोविड 19 को संक्रमण फैलिन नदिन जारी लकडाउनले समस्यामा रहेका गैंडाकोट नगरपालिका वडा नम्बर 18 बसेनीका स्थानीयलाई हिजो राहत वितरण गरिएको छ। नेप्लिज कम्युनिटी अक्सफोर्ड सायर एनसीओ यूके र विपत्मा हामी अभियानले संयुक्त रूपमा सो स्थानका 100 घरधुरीलाई राहत वितरण गरेको विपत्मा हामी अभियानका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभएको छ। नगरपालिका वा सरकारले उपलब्ध गराएको नभए अभियन्ताहरूको सक्रियतामा वितरण गरिएको राहतमा 10 केजी चामल र तेल रहेको छ। संकटमा परेका जनतालाई सहयोग गर्न सधैँ तयार रहेको भन्दै वर्खाको समय गाड़ी फसेर समस्या भोग्नु परे पनि मानवीय सेवा सर्वोत्तम कार्य भएको भन्दै समस्यामा परे आफूहरूलाई सम्झन आग्रह गर्नुभएको छ। वडाध्यक्ष तिलबहादुर चितौरेको रोहबरमा राहत हस्तान्तरण गरिएको हो। अभियानका संरक्षक गजेन्द्र आलेले राहत हस्तान्तरणमा हस्तान्तरण गरेर शुरू गरिएको कार्यक्रमबाट आफूहरूको दैनिकी चलाउन सहज भएको भन्दै स्थानीय जनताले सहयोगी प्रति धन्यवाद दिनुभएको थियो। नगरपालिका भए पनि गाउँ नै रहेको सो ठाउँमा वर्खाको समय सवारी समेत नचल्ने, शहरमा पर्याप्त काम नपाइने र गाउँघरमा पनि अहिले नै अन्न उत्पादन भइ नसकेको समयका कारण आफूहरू निकै कठिन अवस्थामा बाँच्नु परेको स्थानीय देवबहादुर विकले बताउनु भएको छ। वर्खाको कठिन समयमा पनि गाउँमै आएर राहत दिँदा दैनिक सञ्चालनमा सहज हुने बताउँदै एनसीओ युके र विपत्मा हामी अभियानलाई धन्यवाद दिनुभएको हो। अर्का स्थानीय छविराज सुनारी मगरले यसै गरी अन्य ठाउँका विपन्न समुदायलाई पनि सहयोग गरेर भोको नराख्ने कार्यमा निरन्तर लाग्न सुझाव दिँदै अभियानका सबैलाई आभार व्यक्त गर्नुभएको थियो। वडाध्यक्ष तिलबहादुर चितौरेले दैनिकी सञ्चालनमा कठिन विकट ठाउँका स्थानीयलाई गाउँमै आएर राहत दिएकोमा दुवै संस्थालाई धन्यवाद दिनुभयो। कार्यक्रममा समाजसेवीहरू गजेन्द्र आले, द्रोणवन सन्यासी, अभियानका सह संयोजक गोपाल सापकोटा, आर्थिक संयोजक राम तिवारी, अभियन्ताहरू किसान गुरूङ, चित्रध्वज जीसी, सरोज चालिसे लगायतको सहभागिता रहेको थियो। पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शंकास्पद शव फेला परेको छ। बिहिबार राति करिब 11:35 बजेको समयमा महानगरपालिका 25 स्थित आफ्नै बारीमा 27 वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। उनलाई प्रहरीले अस्पताल ल्याए लगत्तै मृत घोषणा गरिएको थियो। शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। खनालको मृत्यु शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभएको छ। भारतीयले लगानी गरेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडा बापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने 2,58,14,425 तिर्न अलटाल गरेको छ। सो कलेजले भरतपुर अस्पतालको 9 बिघा जग्गा प्रति बिघा वार्षिक 1,00,000 मात्र तिर्ने गरी सुरुमा भाडा लिएको छ। भरतपुर अस्पतालका लेखा प्रमुख भुर्गुराज खनालका अनुसार महालेखा परीक्षकको कार्यालयले गत वर्षसम्मको 2,20,23,770 तिर्न बाँकी रहेको भन्दै तत्काल असुल गर्न ताकेता गरेको छ। गत वर्षको भाडा र पछि थप गरिएको रकम सहित 37,90,655 तिर्न बाँकी रहेको छ। अस्पतालले पटक पटक भाडा बुझाउन ताकेता गरेको भए पनि भाडा नउठेको उहाँले बताउनु भएको छ। अस्पताल विकास समितिका अध्यक्ष डाक्टर होसराज अधिकारीले सो मेडिकल कलेजका आधिकारिक व्यक्ति बाहिर भएकाले कुरा हुन नसकेको बताउनु भएको छ। उहाँ फर्किएपछि संस्थागत रूपमा बैठक बसी यस विषयको टुङ्गो लगाइने पनि उहाँको भनाई रहेको छ। गैंडाकोट 3 भुजेल गाउँका बलबहादुर सिन्चालीलाई सहयोग जुट्ने क्रम जारी छ। हिजो लायन्स क्लब अफ बागेश्वरी गैंडाकोट सिटीले गैंडाकोट 3 भुजेल गाउँका बलबहादुरलाई सहयोग गरेको जनाइएको छ। आगोले पोलेर भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका उहाँलाई निको भइसकेपछि पनि अस्पतालको रकम भुक्तानी गर्न नसक्दा उहाँ अस्पतालबाट डिस्चार्ज हुन सक्नु भएको छैन। गैंडाकोट वडा नम्बर 3 वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी गराएपछि सहयोग गरेको बागेश्वरी लायन्स क्लब अफ बागेश्वरी गैंडाकोट सिटीका अध्यक्ष भानु रिमालले विजय एफएमलाई जानकारी दिनुभएको छ। यो सहयोग सानो भए पनि यसरी नै सबैले सहयोग गर्दै जाँदा धेरै हुने पनि उहाँको भनाइरहेको छ। हालसम्म करिब 90,000 रूपियाँ संकलन भएको र आइतबार सोमबारतिर नै अस्पतालले डिस्चार्ज हुने सम्भावना रहेको बताएको गैंडाकोट वडा नम्बर 3 वडाध्यक्ष शिवकान्त तिवारीले विजय एफएमलाई जानकारी दिनुभएको छ। देवचुली नगरपालिका वडा नम्बर 16 रजरमा रहेको धुसेरी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माणाधीन आकाशे पानी संकलन तथा भलपानी व्यवस्थापन गरी पोखरी निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। धुसेरी सामुदायिक वनका उपभोक्ताहरूलाई आर्थिक उपार्जन गर्न पोखरीमा पर्यापर्यटनको सम्भावना सहित बोटिङ गराउन वन डडेलो लागेको बेला आगो निभाउन सिँचाई गर्न एवं पोखरीमा माछा पालन गर्ने उद्देश्य राखिएको धुसेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर कार्कीले जानकारी दिए। नारायणगढ़ क्षेत्रका 14 लायन्स क्लबहरूले हिजो संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा 110 जना पुरूष र 19 महिला गरी कुल 129 जनाले रक्तदान गर्नुभएको छ। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 बी2 नेपाली एरिया नम्बर 3 अन्तर्गत क्लबहरूले चितवनमा बढ्दै गएको रगत अभावलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रम आयोजना गरेको पनि बताइएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 5, 6 र 8 कालिका क्षेत्रमा रहेका युवाहरूको सामूहिक भेलाले सुमन पौडेलको अध्यक्षतामा 15 सदस्यीय कालिका खेलकुद तथा सामाजिक प्रतिष्ठान नेपाल गठन गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा हेमन्त पौडेल र सुजाता आचार्य रहनु भएको छ भने सचिवमा विराट सापकोटा त्यस्तै कोषाध्यक्षमा सुजन पौडेल र सहसचिवमा संयोग रेग्मी चयन हुनुभएको छ। भेलाले भानु तिमिल सिन्हा जगत श्रेष्ठ किरण सापकोटा पवन सापकोटा सुनिल रेग्मी लक्ष्मण परियार संगीता हमालाई सदस्यमा चयन गरेको छ। तारानाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको भेलाले युवाहरूको सहभागिता गराई सामाजिक आर्थिक सांस्कृतिक रूपान्तरणमा खेलकुदको माध्यमबाट युवाहरूको नेतृत्व र क्षमता विकास गर्न संगठित संस्था सञ्चालन गर्ने निर्णय गरेको छ। नवगठित संस्थालाई गजेन्द्र वन र कुसुम सुवेदीले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। नवगठित संस्थालाई वैधानिकता प्रदान गरी रचनात्मक कार्य गर्ने सचिव विराट साप कोटाले बताउनु भएको छ। बागमती प्रदेश सभाको हिजो अपरान्ह बसेको दोस्रो बैठकले प्रदेश सभाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2077 बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले सो सम्बन्धी प्रस्ताव राख्नु भएको थियो। सो विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभा सदस्यले सरकारले प्रशासनिक खर्च कटाएर स्वास्थ्य शिक्षा खानेपानी कृषि सड़क निर्माण र उपेक्षित वर्गलाई आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभएको थियो। प्रेम सम्बन्धको विषयलाई लिएर जाजरकोटका हत्या गरेका नवराज विश्वकर्मा हत्याकाण्डमा संलग्नलाई कार्यवाहीको माग गर्दै आन्दोलन गरेका सत्तारूढ़ नेकपा निकट बाहेकका दलित अगुवाहरूले अलग्गै आन्दोलन गर्ने भएका छन्। वाममूलक आन्दोलनमा सरकार समर्थित जातीय मुक्ति समाज र नेपाल दलित मुक्ति मोर्चाको नेतृत्व पक्षबाट आस्था र विश्वासको आधारमा रूकुम घटना लगायतका आन्दोलनमा कमजोर भूमिका निर्वाह गरेको भन्दै त्यसबाट आठवटा संस्था अलग भएका हुन्। पीड़ितलाई न्याय दिलाउनका लागि सत्तारूढ़ पक्षका दलित अगुवाहरू सरकारको विरूद्धमा सशक्त रूपमा नलागेपछि नेकपा बाहेका दलित संघ संगठन र संस्थाले आन्दोलनको घोषणा गरेका छन्। पीड़ितका पक्षमा आवाज बुलन्द पार्न सक्रिय नभएको आरोप लगाउँदै आठवटा संघ संस्थाले अलग्गै आन्दोलनका कार्यक्रम गर्ने भएका हुन्। पीड़ितले न्याय नपाउँजेल विभिन्न राजनैतिक पार्टी सम्बन्ध दलित संगठन नागरिक समाज स्वतन्त्र संघ संस्था सम्मिलित संयुक्त राजनैतिक दलित संघर्ष समिति गठन गरी संयुक्त रूपमा संघर्ष गर्ने निर्णय गरेको नेपाल दलित संघ चितवनका अध्यक्ष शान्ति परियार विश्वकर्माले बताउनु भएको छ। विजय खबरमा अब पालो भएको छ आजको सवालको। विशेष गरेर कोरोना भाइरस संक्रमणका कारण शिक्षा क्षेत्रमा ठूलो प्रभाव परेको छ। शिक्षा क्षेत्रमा के कस्तो प्रभाव परेको छ र स्थानीय तहको भूमिका के रहन्छ भनेर हामीले शिक्षाविद विद्यानाथ कोइरालालाई सोधेका छौं।
मैले चाहिँ के बुझाएको छु भने तीन महिना केटाकेटीहरूको फोकटियाङ त्यो तीन महिना जानु भनेको ठुलो नोक्सानी हो भनेर भने मैले बुझाएको छु। त्यसलाई चाहिँ हामीले के गर्न सकेनौँ भन्ने मलाई लाग्छ भनेदेखि शिक्षा मन्त्रालयले स्पष्ट रूपमा ल कोरोनाको यो हालत छ, अन्तर्राष्ट्रिय जगतमा यो किसिमको भएको छ, अब हाम्रो तयारी के हो शिक्षक साथीहरू हो भनेर शिक्षक साथीहरूलाई प्राध्यापक साथीहरूलाई ललकारेन, चुनौती गरेन। प्रधानाध्यापकहरूलाई अथवा चाहिँ स्थानीय सरकारहरूलाई ल तपाईँहरू के गर्ने हो सोच्नुहोस् है भनेर भने चाहिँ भनेन, उल्टै के गर्यो भनेर भनेदेखि यो अब अलि दिनमा ठिक होला, दुई महिना त कुरौँ, एक महिना त कुरौँ, अहिले वैशाख भर्ना हुने बेला हो नि त भनी भनिकन गरेर टार्यो, त्यही बदमासीको असर केटाकेटीहरूलाई परिरहेको छ।
कस्तो असर परेको देख्नुहुन्छ तपाईँले?
एउटा त के भयो भनेदेखि उनीहरूलाई पढाइ नै के हुने हो, हाम्रो शैक्षिक सत्र खेल जाने हो कि बस्ने हो, एउटा त्यो किसिमको डर छ नि ठुल्ठुलो खालको केटाकेटीलाई, स्कुलको माथिल्लो क्लास र कलेजको केटाकेटीहरूलाई, क्याम्पसको वा विश्वविद्यालयको केटाकेटीलाई, जो सानो सानो केटाकेटी छ उनीहरूको निम्ति चाहिँ के गर्ने के गर्ने, अब चलेर बस्नुपर्ने केटाकेटी चल्नै पाएको छैन, घरमा घरमा चल्यो भने पनि अब सहरमा हुनेलाई त झन् कोठामा बस्नुपर्ने बाध्यता छ, बारी गाउँ बारी खेततिर दौडौँ भनेर भन्नु भन्दै फेरि पढ्न मन लाग्यो, अभिभावकले पढाउने भनेर भनेको कतिले जाने होला कतिले नजाने होला, उनले पढाएको कुराकानीसँग त्यति अभ्यस्त नभएको छ केटाकेटी, प्रविधिमा एकाध सुन्न पाउँछन् कहिले रेडियोमा कहिले टेलिभिजनमा कहिले केमा, तर त्यसमा अभ्यस्त भएको छैन, फेरि त्यो प्रविधिबाट जाने पनि कस्तो किसिमको ढङ्गको छ भन्नु भनेदेखि त्यो शिक्षकले कक्षामा 45 मिनट जसरी पढाउँछ त्यसरी पढाउने प्रविधिको बुद्धि आएको छ, टेलिभिजनमा पढाओस् चाहे रेडियोमा पढाओस् चाहे चाहिँ अनलाइनमा पढाओस् ढङ्ग रङ्ग त्यही खालको छ, त्यसले गर्दाखेरि के केटाकेटीहरू एक किसिमको हिसाबले के गर्ने भनेर छटपटिएको अवस्था,
स्थानीय तहले केही गर्न सक्छ कि सक्दैन?
बडो राम्रो भन्नुभयो, मैले वास्तवमा स्थानीय पालिकाको साथीहरूसँग भनिरहे, एउटा तुरुन्तै उहाँहरूले गर्न सक्ने के हो भनेदेखि केन्द्रहरू बनाइदिने हो, त्यो चाहिँ अफलाइन केन्द्रहरू बनाइदिने हो, अफलाइन केन्द्र भनेर भनेको कस्तो हो भनेर भन्दै जहाँ रेडियो होस् टेलिभिजन होस् त्यसपछि गएर टेलिफोन होस् त्यसपछि गएर केही छापिएका सामग्रीहरू हुन्छ नि छापिएका सामग्रीहरू होस् र बेला बेलामा विद्यार्थी जाने टाइम टेबल होस्, तीन घरको विद्यार्थी यतिखेर जाने, पाँच घरको विद्यार्थी यतिखेर जाने, दुई घरको विद्यार्थी यतिखेर जाने, यो टाइम टेबल होस्, त्यस्तो खालको केन्द्र कम्तीमा 50-60-100 चाहिँ प्रत्येक पालिकामा हुनुपर्छ भन्ने देख्छु म, त्यसको निम्ति स्थानीय पालिकाले आक्रामक ढङ्गले काम गर्न सक्छ, त्यसको निम्ति घर बनाउनु पर्दैन छुट्टै, कसैको घर कसैको गोठ वा कसैको चाहिँ नि तपाईँको ओसारा वा भनौँ न माने त्यो बाहिरपट्टि यसो बस्न मिल्ने किसिमको ठाउँ दलान बरन्डा जे भन्नु होला त्यो किसिमको ठाउँलाई उपयोग गरेर पालिकाले एउटा काम गर्न सक्छ, त्यो अत्यन्त तुरुन्तै गर्नुपर्ने काम पालिकालाई आक्रामक ढङ्गले गर्नुपर्छ भनेर भन्ने हिसाबबाट म पालिकाको महासङ्घका साथीहरूसँग पनि भनिरहेको छु अरूहरूसँग पनि भनिरहेको छु, एउटा त्यो काम हो। दोस्रो उहाँहरूले गर्न सक्ने के भनेदेखि अब यो जुम आदि इत्यादिको निम्ति चाहिँ 24 घन्टा बत्तीको व्यवस्था कसरी हो, टेलिभिजनको कुरोकानी कसरी हो, टेलिफोनको कुरोकानी कसरी हो, अनलाइनको सुविधाको कुरोकानी कसरी हो, वाइफाईको व्यवस्था कसरी हो, त्यसको निम्ति उनीहरूले अलिकति आक्रामक हुन सक्ने सम्भावना मैले देखेको छु। आक्रामक ढङ्गबाट गर्ने हो भने के हुन सक्ने रहेछ भने बत्तीमा आशा गरिएको छ तर ब्याकअप छैन, अब ब्याकअपको निम्ति के भन्दा भन्दा भने ब्याकअप राखिदिन निम्ति सहयोग गर्न सक्ने सम्भावना छ। तेस्रो चाहिँ मैले के देख्छु भन्दाखेरि शिक्षकहरूसँगको सहकार्य, किनभने अन्ततगत जे जे गफ लाए पनि पढाउने भनेको तिनै शिक्षक। अहिले चाहिँ नि शिक्षा मन्त्रीले बारम्बार भनिरहनु भएको छ, अहिले आज अहिले अलि तत्कालको निम्ति आजदेखि अलि बुद्धि फिरेर उहाँले चाहिँ के भनिरहनु भएको छ भनेदेखि स्थानीय सरकारले यो जिम्मा लिनुपर्छ भनिरहनु भएको छ। त्यो भनेको साह्रै सुन्दर अवसर हो, यो अवसरलाई उपयोग गर्न सकियो भनेदेखि राम्रो काम गर्छ।
विजय खबरमा अब केही छोटा खबरको पालो। नेपाल निम्न आयबाट निम्न मध्यम आय भएको देशमा उक्लिएको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आय भएको देशमा उक्लिएको हो। गत वर्ष 970 अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो। सन् 2019 नेपालको प्रति व्यक्ति आमदानी 1090 अमेरिकी डलर पुगेको विश्व ब्याङ्कले जनाएको छ। र सलहले देशभर 1063 हेक्टरको खेतीबालीमा क्षति पुर्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। गैंडाकोटको मोनिका सुन पसल चोरी भएको 4 महिनापछि चोरहरू पक्राउ, पत्रकार सम्मेलन गरेर हिजो सार्वजनिक। एकै दिन 740 जनामा कोरोना संक्रमण, संक्रमित संख्या 15,000 नाग्यो। क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने। देवचुली काउसुती र मध्यविन्दुका 26 जनामा संक्रमण पुष्टि। प्रधानमन्त्री ओलीको पक्षमा चितवन र गैंडाकोटमा पनि प्रदर्शन। एनसीओ युके र विपत्मा हामीद्वारा गैंडाकोट 18 बसेनीका 100 घरधुरीलाई राहत वितरण। र पुरानो मेडिकल कलेजले भाडा तिरेन, भरतपुर अस्पताललाई 2.5 करोड़ दिन बाँकी। दुसेरी वनद्वारा पोखरी निर्माणको कार्य अन्तिम चरणमा। अवस्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक साथी हरि सुवेदीलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।